आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी अय्युब 6-8 अध्यायबाट बाइबल अध्ययन गर्न गइरहेका छौं। यहाँ सबभन्दा पहिले हामी देख्नेछौ एलिपजलाई अय्युबको उत्तर जवाब। अय्युब 6:1-2 पदमा यस प्रकार लेखिएको छ, हाय, मेरो मनको दुःख जोख्न मात्र सकिए त, अनि मेरो सबै विपत्ति तीसँगै तराजुमा राखिएको भए त। अय्युब दुःखपूर्ण विन्ती गरिरहेका छन्। उसले भन्छ, अरू त के, मेरो रोग कति भयानक छ त्यसको तिमीलाई बताउन म सक्दिन। म मेरो जीवनमा घटेको यो भयानक कुराको वर्णन गर्न तिमीलाई सक्दिन। तपाईले देख्न सक्नुहुन्छ कि एलिपजले उसलाई कति पनि सहायता दिएन, कति पनि सान्त्वनाको माध्यम बनेनन् तिनी। खाली यो मात्र भन्नु तिमीसँग गोप्य छिपेको पापहरू छन् र तिमीले गर्नुपर्ने कुरा चाहिँ पश्चाताप गरेर परमेश्वरसँग आफ्नो सम्बन्धको ठिकठाक गर। अमित्र, यस्तो कथन भन्ने कुरा सधैँ सही वा ठिक कुरा हुन्छ भनेर भन्न सकिँदैन। उसले निश्चय नै धेरै कुराहरू गरे जुन असल कुराहरू सत्य कुराहरू थिए, तर उसले अयुबलाई सहायता गर्न सकेन। यो चाहिँ यस्तो उत्तर दिएको जस्तो हो, ख्रिस्ट उत्तर हुनुहुन्छ जबकि प्रश्न के हो सो कुरा जान्नुभएको हुँदैन। अयुबलाई एलिपसद्वारा दिएको कुरा भन्दा अझ धेरै र खास कुराको आवश्यक छ। अयुब घाइते जनावर जस्तै चित्कार छोडिरहेका छन्। 3-5 पदमा भनिएको छ, समुद्रको बालुवा भन्दा पनि ती गरौं हुने थिए। मेरो वचन उग्र भएकोमा कुनै आश्चर्य छैन। सर्वशक्तिमानको काण ममा गाडिएको छ अनि तिनका बीच मेरो आत्माले पिउँदछ। परमेश्वरको त्रास मेरो विरूद्धमा खड़ा छन्। के वन गधा घाँस पाउँदा कराउँछ अथवा आफ्नो कुणो पाउँदा गोरु दुख्रन्छ? मित्र, अयुब भन्छन्, तिमी मेरो कष्टहरू दुखद अनुभवहरू जान्दछौ र जुनको कारण म चिच्याइरहेको छु, चित्कार छोडिरहेको छु, तर तिमी चाहिँ ममाथि कति पनि दया सहानुभूति देखाउँदैनौ। तिमी त्यस्तो अभिनय गर्छौ, त्यस्तो व्यवहार देखाउँछौ मानौ म कष्टमा छैन। यदि म कष्टहरूमा नभए यसरी चित्कार छोड्ने थिइन। उसले यो भन्छ 5 पदमा, के वन गधा घाँस पाउँदा कराउँछ अथवा आफ्नो कुणो पाउँदा गोरु दुख्रन्छ? त्यसकारण अयुब भनिरहेका छन् ऊ कति पनि चित्कार छोड्ने थिएन, रुने थिएन, शोक र विलाप गर्ने थिएनन् यदि कुनै कुराले उसलाई चोट नपुर्याइरहेको भए। उसले भन्छ, मलाई चोट परिरहेको छ, मलाई अति नै नराम्रो गरी चोट परिरहेको छ, आघात भइरहेको छ, दुखी रहेको छ। 6-7 भन्छन्, के खल्लो खाने कुरा नुन बिना खान सकिन्छ? के अण्डाको सेतो भागमा केही स्वाद हुन्छ? मलाई भोक लाग्दा पनि ती छुन मन लाग्दैन। यस्तो भोजनले मलाई बिरामी बनाउँछ। दुःखमा मिठो खानेकुरा पनि अरुचि हुन्छ, विस्वादको हुन्छ। 8-9 पदमा भन्छन्, हाय, मैले बिन्ती गरेको कुरा पाए त हुने थियो, मैले आशा गरेको थोक परमेश्वरले मंजूर गर्नुभए त हुने थियो, मलाई धुलो पिठो पार्न परमेश्वर इच्छुक भए त हुने थियो, उहाँको हात स्वतन्त्र भएर मलाई खतम पारे त हुने थियो। मित्र, अयुबले कहीँ पनि सहायता पाउँदैनन्। उसले वास्तवमा परमेश्वरको धार्मिकताको प्रश्न गरिरहेका छन्। उनी दयनीय अवस्थामा छन्। उसले कामना गर्दछन् कि परमेश्वरले उसलाई नष्ट पारे पनि हुने थियो, उसलाई खतम पारे पनि हुने थियो। उनी मर्न चाहन्छन्। जीवनको कति पनि वास्ता छैन, फिक्री छैन। 10-11 भन्छन्, त्यसले बरू मलाई शान्ति हुने थियो र कष्टमा पनि म आनन्दले उफ्रने थिएँ, किनभने पवित्र जनका वचन मैले इन्कार गरेको छैन। ममा के शक्ति छ र म अझ पनि आशा गरौं, मेरो अन्त के हुन्छ म धैर्य धारण गरौं। मित्र, यहाँ हामी देख्दछौ कि उसले भनिरहेका छन् कि उसको कष्टहरू सहनदेखि परको छ, उससँग बाँच्नको लागि कुनै कुरा पनि छैन। 12 पदमा भन्छन्, के मेरो शक्ति ढुङ्गाको जस्तो छ र अथवा के मेरो मासु काँडाको हो र? अर्को शब्दमा, म थाकिसकेको छु, म हार खाइसकेको छु, म कति पनि आफ्नो खुट्टामा खड़ा हुन सक्दिन। अनि 13 पदमा भन्छन्, के ममा आफूलाई सहायता गर्न केही बल रहेको छ, किनकि अब सफलता मबाट हटाइएको छ। अहिले उसको चित्कारले सुन्नुहोस् त। यहाँ 14 पदमा भन्छन्, सर्वशक्तिमान तर्फको विश्वास त्यागको भए तापनि निराश भएको मानिसलाई मित्रहरूको आस्था त हुनुपर्ने थियो। मित्र, तर उसलाई सान्त्वना मिलेन, यो उसको निम्ति अति नै नमज्जाको कुरा। 15 पदमा भन्छन्, तर मेरो दाजुभाइहरू त पहाड़का सुक्ने र भल आउने खोला झैं भरोसा गर्न नसकिने भए। भल आउने खोला झैं, यहाँ अति नै सुन्दर कवितात्मक भाषा छ। उसका मित्रहरू आफ्ना आफन्तहरू त्यस्तो दयनीय अवस्थामा सान्त्वनाको कुरा भएन, बर तिनीहरू उसको विरूद्धमा हर्के। यही नै उसको भनाई हो। 16-17 पद, जब पग्लेका बरफले अथवा हिउँ पग्लेर भल आउँछ तर सुक्खा ऋतुमा बग्न छोड्छन् र तापले ती नालाबाट हराइहाल्छन्। मित्र, उसले भन्छ तिनीहरू त्यो दह जस्तो हो जुन माथि हिउँले ढाकिएको छ। यो धोकापूर्ण हो। तपाईँ सोच्नुहोला तपाईँ त्यसमाथि हिँड्न सक्नुहुन्छ, तर जब तपाईँले त्यसमाथि आफ्नो पाइताला खुट्टा राख्नुहुन्छ तपाईँ तल पानी मुनिमा पर्नुहुन्छ। अनि त्यस्तै किसिमको साथीहरू मित्रहरू तिनीहरू बने। ओ, अयुबले कस्तो यहाँ तस्विर दिन्छ। मलाई यो कुरामा निश्चय छैन, तर अयुबको चित्कार आज हाम्रा दिनमा मानव स्थितिको चित्कार हो। आज अरू त के, धनी मानिसहरू जससँग हरेक कुरा छ, सबै सान्त्वना ऐश आराम छ, तर पनि कति एक्लो महसुस गर्छन्, कति विश्रामहीन छन् तिनीहरू, कति बेखुसी छन्, ओ कति धेरै दयनीय अवस्थामा छन्। उसलाई धन सम्पत्ति मान मर्यादा भन्दा धेरै परमेश्वरको आवश्यक छ। अहिले अयुब भन्छन्, यदि तिमीसँग मलाई भन्नलाई केही कुरा छ भने मलाई भन, म शिक्षा लिने व्यक्ति हो, सिक्ने व्यक्ति हो। अनि 24-26 पदमा भन्छन्, मलाई सिकाउनुहोस् र म चुपचाप बसेर सुन्नेछु, मैले कहाँ गल्ती गरे मलाई देखाइदिनुहोस्। इमानदार वचनहरू कति कष्टप्रद छन्, तर तपाईहरूको तर्कले के प्रमाणित गर्दछ? मैले भनेका कुराहरू तपाईहरू सच्याउन चाहनुहुन्छ र निराश मानिसको वचनलाई बतास झैं ठान्नुहुन्छ। मित्र, यहाँ हामी देख्दछौ कि अयुबले भन्छ, जे तिमीले भन्यौ त्यो असल छ, तर त्यसले मेरो मामलालाई कति पनि छोएन। तिमीले मेरो अवस्थाको जाँचेर पत्ता लगाउन सकिरहेका छैनौ। म एकजना व्यक्तिको बारेमा जान्दछु जो डाक्टर कहाँ गए र उसको बिमार चाहिँ गठिया बातको रूपमा डाक्टरले जाँचेर पत्ता लगाए र पछिबाट त्यो क्यान्सर बनेको थियो। तर त्यो व्यक्ति क्यान्सरको डाक्टर कहाँ गएको समयसम्म त्यो धेरै नै अबेर भइसकेको थियो। त्यसको समाधान गर्न केही पनि थिएन। त्यही नै अयुबको समस्या थियो। अयुब भन्छन्, तिमी आयो र मेरो रोगको मामलालाई जाँचेर पत्ता लगाउनको निम्ति कोशिश गर्यो, तर तिम्रो बिमारको मामलाको पत्ता लगाउने कुरा गलत छ। तिमीले भन्यौ कि यो गोप्य छिपाएको पाप हो अनि यो कति पनि सत्य होइन। अहिले तिमीले मेरो मामलाको ठिक तरिकाले पत्ता लगायौ भने, डायग्नोस गर्यौ भने र तिमीसँग मलाई भने केही सहायता दिने कुराहरू छ भने भन, म तिम्रो कुरा सुन्नेछु। यो कुराको याद राखौं कि यी तीन साथीहरूले वास्तवमा परमेश्वरलाई कति पनि जान्दैनथे। तिनीहरूले अयुबलाई पनि कति पनि जान्दैनथे र तिनीहरूले आफै स्वयंलाई पनि जानेनन्। तिनीहरू खास परिस्थितिको बुझेनन् र तिनै साथीहरू यस निष्कर्षमा आउँछन् कि अयुबले पाप गरेका थिए र सत्यताको स्वीकार गरेका थिएनन्, पश्चाताप गरेका थिएनन्। जबकि उसले आफ्नो गोप्य पापको पश्चाताप नगरेकोले गर्दा उसलाई सजाय दिइयो, दण्ड दिइयो। यही नै ती साथीहरूको अवलोकन र किटान थियो। त्यसपछि हामी 7 अध्यायतिर पनि प्रवेश गरौं। 7 अध्याय 1-3 पदमा यस प्रकार लेखिएको छ, 7 अध्याय 1-3 पद, के पृथ्वीमा मानिसले कठिन कार्य गर्नु पर्दैन, अनि के त्यसका दिनहरू ज्यालामा काम गर्नेहरूका जस्ता छैनन् र बेलुकीको शीतल छाया खोज्ने दासले झैं, अथवा आफ्नो ज्यालाको निम्ति उत्सुकतापूर्व पर्खिरहने नोकर झैं। यस्तै व्यर्थका महिना मेरो भाग भएका छन्, दुःखका रातहरू मेरो निम्ति ठहराइएका छन्। अयुबले आफ्नो दर्दबाट, आफ्नो दुःखबाट कति पनि आराम पाएका छैनन्। उनी धेरै बिरामी मानिस हुन् र उसका साथीहरूले उसलाई व्यवस्था गरेको देखिन्छ। तिनीहरूले उसलाई कति पनि सान्त्वना दिएनन्। अरू त के, उसको धर्मपत्नीले पनि आत्महत्या गर्न सुझाव दिन्। जब चारैतिरबाट खाली दुखै दुःख देखे, तब तिनी धेरै दुखी, निराशी र निरुत्साहित भए। 4-6 पदमा भन्छन्, जब म ढल्कन्छु तब म विचार गर्दछु, कहिले उज्यालो हुन्छ र म उठौं, रात लामो हुन्छ र मिरमिरे उज्यालो नहुन्जेल म यता उता छटपटाइ रहन्छु। मेरो शरीर किरै किराले र पापराले भरिएको छ र मेरो छालामा चिरा चिरा परेर पिप निस्कन्छ। जुलाको धुरी भन्दा चाँडो मेरो दिन बित्छन्, मेरो दिनहरू आशा दिन अन्त हुन्छन्। प्रत्यक्ष रूपमा अयुबले सोचे कि उससँग निको नहुने रोग छ र जीवनको अन्त्य आइरहेको थियो, धेरै टाढा थिएन। उसको रोग भयानक थियो। यो उसका साथीहरूले उसको समस्यामा कति पनि ध्यान दिएनन्। तिनीहरू वास्तवमा उसलाई सान्त्वना दिन आएथे, तर उसको अवस्थाको तिनीहरूले बुझ्न सकेनन्। बरु झन त्यो घाउमाथि नुन खुर्सानी छर्किदिए। तिनीहरूले कति पनि उसको समस्यालाई बुझ्न सकेनन्। भने यो छ कि मित्र, त्यो व्यक्ति हो जसले तपाईँलाई जान्दछ र प्रेम गर्दछ, तर यी साथीहरूले वास्तवमा अयुबलाई कति पनि जान्दैन। उसले भन्छ, कमसेकम उसको शारीरिक अवस्था हेरेर तिनीहरूबाट केही सहानुभूति पाउनु पर्ने, माया पाउनु पर्ने, तर त्यो छैन। अनि 13-16 पदमा भन्छन्, मेरो ओछ्यानमा म सान्त्वना पाउँछु र निन्द्राले मलाई मेरो कष्टबाट छुटकारा दिन्छ भनी जब म सम्झन्छु, तब तपाईँले मलाई सपनाले तर्साउनुहुन्छ र दर्शनहरूद्वारा तपाईँ मलाई डर देखाउनुहुन्छ। यसरी म यो मेरो शरीरभन्दा निमोठ्याई र मृत्युलाई रुचाउँछु। म मेरो जीवनलाई घृणा गर्छु, बाँचिरहने मेरो इच्छा छैन, मलाई छोडिदिनुहोस् किनभने मेरो जीवनको अर्थ छैन। मित्र, यो यस्तो देखिन्छ कि जहाँबाट पनि अयुब अति नै धेरै निराश भइसकेका छन्, हार खाइसकेका छन्। 17-19 मानिस के हो र तपाईँ त्यसको यति धेरै ख्याल गर्नुहुन्छ अनि तपाईँ त्यसको यति धेरै फिक्री गर्नुहुन्छ? बिहानै पछि त्यसलाई तपाईँ परीक्षा गर्नुहुन्छ अथवा प्रत्येक क्षण त्यसको जाँच गर्नुहुन्छ कि एक क्षण पनि तपाईँ मबाट अन्त कतै हेर्नुहुन्न अथवा मलाई एक्लै छोड्नुहुन्न? मित्र, अयुब कामना गर्दछन् कि शान्तिमा मर्न सकेता हुने थियो। उनी कामना गर्छन् कि उसलाई एक्लै छोडिए कति असल हुने थिए। उनी थाकिसकेका छन् र उसलाई कति पनि थाहा छैन यो सबै समस्याको पछाडि के छ। उसको प्रतिक्रिया आज धेरैको प्रतिक्रिया जस्तै छ, मलाई मेरो दुर्दशामा एक्लै छोड। अनि 20-21 हामी पढ्छौं, हे मानिसहरूका हृदय जाँच्नुहुने, यदि मैले पाप गरेको भए मैले कसरी तपाईँको हानि गरेको त? तपाईँले किन मलाई आफ्नो निशाना बनाउनु भयो? के म तपाईँको निम्ति बोझ भएको छु? तपाईँ किन मेरो अपराध माफ गर्नुहुन्न, मेरो पाप क्षमा गर्नुहुन्न? किनकि चाँडै म चिहानमा सुति जानेछु, तपाईँले मलाई खोज्नुहुँदा पनि मलाई पाउनुहुने छैन। मित्र, अयुबका मित्रहरूले उसका पापहरूको बारेमा प्रश्न उठाए। अयुब निर्दोष व्यक्तिको रूपमा दावी गर्दैनन्। उसले स्वीकार गर्छ कि उसले पाप गरेका हुन सक्छन्, तर किन उसलाई एक कुख्यात पापीको रूपमा यो विशेष आक्रमणको लागि चुनिएको त? यदि अयुब त्यस किसिमको पापी होइनन् भने किन उसमाथि यस्तो भारबोझ? किन परमेश्वर उसमाथि कृपा देखाउनुहुन्न? किन परमेश्वरले उसलाई क्षमा दिनुहुन्न र उसलाई पुनस्थापन गर्नुहुन्न, सुधार गर्नुहुन्न? जबकि उसले स्वीकार गर्छ उनी पापी हुन्, उसले भन्छ उसले पाउनुपर्ने उचित दण्ड भन्दा धेरै दण्ड पाइरहेका छन्। हामी अयुबमा उसको इमान्दारिताको, स्वस्थ र नष्टको पतनको देख्न सक्छौ। जब कुनै मानिसको इमान्दारिताको नष्ट हुन्छ, उनी शैतानको आसानी शिकार बन्दछ। यो नै आज धेरै ती मानिसहरूको जीवनमा भएको छ जो एक्लै जीवनको संघर्ष गर्न प्रयत्न गर्छन्। उसले रक्सी खान थाल्छ र पापमा फस्न थाल्छ। शैतानले उसलाई आक्रमण गर्न अवसर पाउँछ किनभने मानिसको इमान्दारिताको नष्ट भएको छ। त्यही नै अयुबसँगको परिस्थिति थियो। के अयुब यसको मुनि पर्नेछ? यसको उत्तर पछिबाट देख्नेछौ। यसपछि 8 अध्यायतिर पनि प्रवेश गरौं। यहाँ हामी बिल्दतको पहिलो विवादको बहसको देख्छौ। मित्र, अयुबमाथि वचनले आक्रमण गर्ने दोस्रो व्यक्ति बिल्दत हुन्। उसलाई हामी आजका परम्परावादी भन्न सक्छौ। बिल्दत त्यो व्यक्ति हुन् जो भूतकालमा आश्रित हुन्छन्। उसले उसको तर्क हो, 8 पदमा भनिएको छ, अघिका पुस्तालाई सोध्नुहोस् अनि तिनीहरूका पुर्खाहरूका अनुभवलाई विचार गर्नुहोस्। यस्तो हो मानौ उसले पुरानो चट्टानहरू टिपेर, भूतत्व विद्याको चट्टान टिपेर त्यसमा हेर्दै यो भनेको जस्तो हो कि सालौं वर्ष पहिले के भएको थियो र तिनीहरूबाट के हुनेछ त्यस कुराको भविष्यवाणी दिनेछन्। वास्तवमा क्रम विकासवादीहरू, इभोल्युसन थ्योरीमा विश्वास गर्नेहरू परम्परावादीहरू हुन्छन् जुन धेरै मानिसहरूले बुझ्दैनन् र थाहा पाएका छैनन्। क्रम विकासवादीहरू भूतका वा भूतमा आश्रित हुन्छन् र केही खास प्रतिज्ञाहरूको अनुमान गर्छन् जुन उसले प्रमाण गर्न सक्दैन। मित्र, यो ब्रह्माण्डको उत्पत्तिको लागि त्यहाँ खालि 2 स्पष्टीकरणहरू मात्र छ, एक सृष्टि हो र अर्को चाहिँ अनुमान धारणा हो। इभोल्युसन अर्थात क्रम विकासवाद अनुमान वा धारणा हो। यसले हाडहरूको खनेर निकाल्छ र यसको मिति समय आयुको बताउन प्रयत्न गर्छ कि त्यो फल्ना फल्ना हाड त्यस अवधिको हो र यसलाई मानिसको विकाससँग गाँच्दछ। तर कसले जान्दछ त? यो अयुबको पुस्तकले त्यही प्रश्नको खड़ा गर्न गइरहेको छ। अयुब 38:4 परमेश्वरले अयुबलाई सोध्नुहुन्छ, पृथ्वीको जग मैले बसाल्दा त कहाँ थिए? तैले जान्दछस् र बुझ्छस् भने मलाई बता। बिल्दतले यो तर्कको प्रयोग गर्नेछन्, जब म जवान थिए र हामी यसलाई यो तरिकामा गर्दथ्यौं। उसले धेरै पुराना उखानहरू, हितपदेशहरू जान्दथे, तर उसले कति पनि नयाँ कुराको बताइरहेका थिएन। भन्नु नै पर्ने हो भने बिल्दत एलिपज भन्दा क्रूर व्यक्ति। उसले अयुबलाई अझ धेरै वचनले आघात गर्दछ। उसले कति पनि अयुबलाई सहमत गरेन। सबभन्दा पहिले हामी देख्नेछौ बिल्दत आफ्नो तर्क परम्परामाथि आश्रित हुन्छन्। 8:1-2 भन्छन्, तब बिल्दत जुहीले यसो भन्न शुरू गरे, तपाईँले कहिलेसम्म यस्तो कुरा गरिरहनुहुन्छ? तपाईँका वचनहरू गर्जने हावा मात्र हुन्। अनि 3 पदमा भन्छन् कि परमेश्वरले न्यायलाई भ्रष्ट पार्नुहुन्छ कि सर्वशक्तिमानले इन्साफलाई भ्रष्ट गर्नुहुन्छ? मित्र, उसले वास्तवमा भनिरहेका छन्, अयुब तिमीले त्यही कुरा पाइरहेका छौ जुन तिमीले पाउन योग्यका थियौ। तिमी आफैलाई बचाउ गर्न कोशिश गर्दछौ, तर यसको अर्थ हो तिम्रो जीवनमा केही भयानक महान पापहरू छन् र त्यसको प्रतिफल पाइरहेका छौ। अनि चार पदमा भन्छन्, जब तपाईँका छोराछोरीले उहाँको विरूद्धमा पाप गरे, उहाँले तिनीहरूलाई तिनीहरूकै पापको शिकार बनाउनु भयो। मित्र, यहाँ हामी भयानक कुरा देख्दछौ, तिनीहरूले आरोप लगाए। अहिले यो भन्नलाई भयानक कुरा, उसले यही सुझाव दिइरहेका छन्, अय्यूबका छोरा छोरीहरू नाश भएको कारण चाहिँ तिनीहरू पापीहरू थिए। मित्र, मलाई लाग्छ कि कुनै कुराले यो भन्दा धेरै अय्यूबलाई आघात पुर्याएन, चोट पुर्याएन। विद्वत्सँग त्यो भन्ने अधिकार थिएन। हामी जान्दछौ र हामीलाई परमेश्वरले यस पुस्तकको आरम्भदेखि नै अवगत गराउनुहुन्छ कि त्यस कारणको लागि उसका सन्तानहरू मारिएका थिएनन्। मित्र, हामी कसैलाई जाँच्ने काम भएन कुरा हुन सक्छ, किनकि हामी हरेक समय वास्तविकताको जान्न सक्दैनौ। पाँच र छ पदमा भनिएको छ, अब यदि तपाईँले परमेश्वरलाई यत्नपूर्वक खोज्नु भयो भने र सर्वशक्तिमानको निगाहको निम्ति विन्ती गर्नुभयो भने, यदि तपाईँ निर्दोष र सोझो हुनुहुन्छ भने निश्चय नै तपाईँको पक्षमा उहाँ उठ्नुहुनेछ र उहाँले तपाईँको घर पुननिर्माण गरिदिनु हुनेछ। अर्को शब्दमा उसले भनिरहेको छ, अय्यूब, यदि तिमी निर्दोष हौ भने परमेश्वरले तिम्रो प्रार्थना सुन्नुहुनेछ र तपाईँलाई चंगाई र पुनस्थापन गर्नुहुनेछ। तर तिम्रो अवस्था यस्तै रहिरह्यो भने तिम्रो जीवनमा मौलिक रूपमा केही गडबड़ छ। अनि सात पदमा भन्छन्, तपाईँको शुरूको अवस्था निम्न देखिनेछन्, त्यसरी तपाईँको अन्त अति महान हुनेछ, अनि त्यही नै हुन गइरहेको छ। जब यो सबै पूरा हुनेछ, अय्यूबको अन्त्य महान हुनेछ। परमेश्वरले हरेक कुरामा अनि धेरै दोबर गरेर आशिष दिनुहुनेछ। अनि आठ पदमा भनिएको छ, अघिका पुस्तालाई सोध्नुहोस् अनि तिनीहरूका पुर्खाहरूका अनुभवलाई विचार गर्नुहोस्। मित्र, विद्लत पछाडि पुरानो क्रम विकासवाद सिद्धान्ततिर गइरहेका छन्। उसले यो भन्न गइरहेको छ कि हरेक कुरा स्थापित गरिएको नियमहरू अनुसार काम गर्नेछ। उसले केही ती नियमहरूको भन्नेछन् जुन पुरानो उहिलेको उखान हो। नौ पदमा भनिएको छ, किनभने हामी त हिजो मात्र जन्मेका हौ अनि हामी केही पनि जान्दैनौ, र पृथ्वीमा हाम्रो दिन त छाए जस्तो मात्र छ। हामी त हिजोको अस्थिका मात्र हौ औ हामी केही पनि जान्दैनौ। यो सही कथन हो। निश्चय नै बिल्दत वास्तवमा महसुस गर्दैनन् कि उसले केही पनि जान्दैनन्। उसको तात्पर्य हो, अय्यूबले केही पनि जान्दैनन्। तर त्यो कथन बिल्दतको लागि सत्य थियो। यो क्रम विकासवादीहरूको बारेमा सत्य छ, अनि यो तपाईँ र मेरो निम्ति पनि एकदम सत्य छ। मित्र, हामी हिज आज कहौं, मानिस परमेश्वरको ब्रह्माण्डमा केवल धेरै पछिबाट आएको प्राणी हो। मानिस त्यति धेरै लामो समय पहिले पृथ्वीमा थिएन। मानिस पृथ्वीमा दृश्यमा आउनभन्दा पहिले अघि उहाँ के गरिरहनु भएको थियो त्यसको हामीलाई भन्ने फिट उचित देख्नु भएन। मित्र, म त्यो अनन्तकाल सनातन भूतकालको बारेमा जान्न त्यति धेरै रुचि लिँदैन, तर म आज भन्दा हजारौं वर्षपछि उहाँले के गर्न गइरहनु भएको छ त्यस कुरामा रुचि लिन्छु, किनभने म त्यस बेला त्यहाँ कतै हुनेछु। अनि दश पदमा भनिएको छ, के ती तपाईँलाई सिकाउँदैनन् र तिनले तपाईँलाई भन्दैनन् र तिनका हृदयका ज्ञानको कुरा पोखाउँदैनन् र? बिल्दत भन्छन् कि भूतकालले हामीलाई सिकाउनेछ। मानिसहरूले केही चट्टानका टुक्राहरू र हाडका टुक्राहरू लिन्छन् र त्यसपछि यस्तो अभिनय गर्छन् मानव तिनीहरू पृथ्वीको उत्पत्तिको बारेमा र यसको विकासको बारेमा हरेक कुरा जान्दछ। मित्र, म तपाईँलाई भनौँ, मानिसले थाहा पाउन सक्नुभन्दा धेरै अनुमान मात्र गरिरहेका छन्। बस प्रेरित पाउलको दर्शन शास्त्र कति भिन्नता छ। उसले ख्रिष्टलाई र भविष्यलाई ताक। फिलिपी 3:14 पदमा भन्छन्, येशु ख्रिष्टमा परमेश्वरको माथिको बोलावटको पुरस्कारको निम्ति निशानातिर म अगाडि बढ्छु। मित्र, अनन्त अर्थात सनातनको कुराको बारेमा हामीले सिक्नु सक्ने तरिका नै केवल परमेश्वरको वचनबाट हो। अनि 11-12 पदमा भन्छन्, के सिमसार नभएको ठाउँमा काँस नर्कट अग्ला हुन्छन्? के निगलाहरू पानी बिना लहलह बढ्न सक्छन्? तिनीहरू बढ्दै गरेको अवस्थामा र काटन तयार नभएकै समयमा घाँस भन्दा चाँडै नै ओइल्याउँछन्। मित्र, अहिले बिल्दत वैज्ञानिक आधारमा आफ्नो उदाहरणको अगाडि बढाउँछन् जुन साना क्लासका नानीहरूले पनि जान्दछ। कुनै बोट बिरुवालाई राम्ररी लहलह बनाउनको निम्ति पानीको आवश्यक छ। मित्र, यो त्यति गहिरो बुद्धिमानी कुरा होइन, कसले यो जान्दैन र? अनि 13 पदमा भनिएको छ, परमेश्वरलाई बिर्सनेको दशा पनि त्यस्तै हुन्छ, ईश्वरहीन मानिसको आशा यसरी नै नष्ट हुन्छ। अहिले बिल्दत अय्यूबलाई पाखण्डी बोक्रे व्यक्तिको रूपमा दोष लगाइरहेको छ। उसले भन्छ कि अय्यूबलाई केही पाप कुराहरूको जीवनमा छिपाइरहेको थियो। उसले अय्यूबलाई भन्छ, तिमी पाखण्डी हौ, बाहिर चाहिँ अर्को रूप, भित्र चाहिँ अर्को, बाहिर धार्मिक, भित्र चाहिँ शैतान, पापको दास। त्यसकारण त्यसको परिणाम भोगिरहेका छौ भनेर बिल्दतले अयुबलाई दोष लगाउँछन्। अनि 14-15 पदमा भन्छन्, त्यसको भरोसा पातलो धागो जस्तै हुन्छ, त्यसको आशाको जग माकुरोको जाल जस्तै हुन्छ, त्यो आफ्नो जालमा अडेस लाग्छ तर त्यसले उसलाई थाम्न सक्दैन, उसले त्यसलाई अठ्याएर समाते तापनि त्यो स्थिर रहँदैन। अनि 20 पदमा भन्छन्, यो निश्चय जान्नुहोस्, निर्दोष मानिसलाई परमेश्वर इन्साफ गर्नुहुन्न, न त उहाँले दुष्ट काम गर्नेहरूको हातलाई बलियो पार्नुहुन्छ। मित्र, अहिले एक मिनट पर्खनुहोस् कि यो वास्तवमा सत्य हो। परमेश्वरले मलाई सहायता गर्नुभयो, यद्यपि म एकपल्ट उहाँको दृष्टिमा महान पापी दुष्ट भए तापनि उहाँले मलाई उद्धार गर्नुभयो। के परमेश्वरले निर्दोष मानिसलाई त्याग्नुहुन्न, तुच्छ ठान्नुहुन्न? तर निर्दोष मानिस चाहिँ कहाँ छ? त्यहाँ कोही पनि छैन। शास्त्रले भन्छ रोमी 3:10 कोही पनि धर्मी छैन, एकजना पनि छैन। यद्यपि बिल्दतले भनेका कुरा सत्य भए तापनि यो सत्य छैन जब तपाईँले यसलाई जीवनको परीक्षणको ट्युबमा खन्याउनुहुन्छ र यसमाथि अनुभवको एसिडलाई हाल्नुहुन्छ। 21-22 पदमा भनिएको छ, तापनि उहाँले तपाईँको मुखमा हाँसो र रमाहटको ठूलो स्वरले तपाईँको ओठ भरिदिनुहुनेछ, तपाईँका शत्रुहरू शर्ममा पर्नेछन् र दुष्टका पाल लोप हुनेछ। मित्र, यहाँ उसले अयुबलाई भनिरहेका छन् उनी बेकारको स्थितिमा आएका छन् किनभने उनी महान पापी हुन्। त्यो त्यस मानिसको लागि त्यति धेरै सहायता होइन जो अयुबको स्थितिमा छ। देख्नुभयो, बिल्दतले परमेश्वरलाई जान्दैनन्, उसले अयुबलाई जान्दैनन्, न उसले वास्तवमा आफैको र आफ्नै बारेमा राम्रो जान्दछ। उनी परम्परावादी हुन्। उसले सोच्दछ कि वैज्ञानिक परीक्षणद्वारा उसले कसरी विश्व संसार शुरू भयो, सो कुरा तपाईँलाई बताउन सक्छ। बिल्दत तेज केटा हुन् तर उसलाई केही कुरा थाहा छैन। उसले आफैलाई परमेश्वरको स्थानमा राख्न सक्दैन। अर्को दिनमा निम्न अध्यायमा हामी बिल्दतलाई अयुबको उत्तरको बारेमा देख्नेछौ। उसले अति नै राम्ररी उत्तर दिनेछ। अर्को दिन प्रतीक्षामा बस्नुहोला प्रार्थनाको साथमा।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98-470-35-679। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98-470-35-679, 98-470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।